यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म अशोक मिश्र। समाचारको शुरूमा प्रमुख समाचार। लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायत नेपालको अतिक्रमित भूमिलाई समेटेर नयाँ नक्सा जारी गर्न संसदीय समितिको सरकारलाई निर्देशन। प्रतिनिधि सभाको भोलिको लागि बोलाइएको बैठक सूचना टाँस गरी यही पुस 27 गतेका लागि स्थगित। अंग्रेजी नयाँ वर्ष 2020 आज मध्यरातीबाट शुरू हुँदै नेपाल भ्रमण वर्ष 2020 को भोलि औपचारिक शुभारम्भ हुने। र अस्ट्रेलियाको न्यू साउथ वेल्स र भिक्टोरिया राज्यमा फैलिएको आग लागि नियन्त्रणका लागि सैनिक विमान परिचालन। अब समाचार विस्तारमा। संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिले नेपालको अतिक्रमित लिम्पिया धुरा समेतलाई समेटेर नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकमा सीमा विवाद सम्बन्धमा गृहमन्त्री, परराष्ट्र मन्त्री, भूमि व्यवस्था मन्त्री, वन मन्त्री लगायतसँग छलफल गरी लिम्पिया धुरा समेतलाई समेटेर नयाँ नक्सा जारी गर्न र त्यसलाई सरकारी कामकाज र शिक्षण संस्थामा उपयोग गर्न निर्देशन दिएको हो। यसै गरी समितिको बैठकले अतिक्रमणमा परेका स्थान नजिक आवश्यकता अनुसार नेपाली सेना र सशस्त्र प्रहरी सबै मौसममा बस्न सक्ने गरी सुरक्षा चौकी निर्माण गर्न तैनात गर्न पनि निर्देशन दिएको छ। अतिक्रमित क्षेत्रमा बसोबास गर्ने नागरिकलाई शिक्षा, स्वास्थ्य, बाटो लगायतका विशेष सुविधा सहित उपलब्ध गराउन समेत समितिले सरकारलाई निर्देशन दिएको छ। यसअघि समितिको आज बसेको बैठकमा भएको छलफलका क्रममा गृहमन्त्री रामबहादुर थापाले देशका विभिन्न ठाउँमा थप 112 सुरक्षा पोस्ट खड़ा गर्ने प्रक्रिया अगाडि बढ़िसकेको बताउनुभयो।
दाप जिल्लामा अहिले सुरक्षा बलको निम्ति चौकी स्थापना गर्ने प्रक्रिया अगाडि बढेको छ र अहिले ओभरअलमा चाहिँ फेरि हामीले सिंह राष्ट्रको सुरक्षा समग्रमा सुरक्षा गर्नको निम्ति बीओपीहरू विस्तार गर्ने भन्ने निर्णय भएको छ र त्यो विशेष गरेर चाहिँ दक्षिण साइडमा भारतसित जोडिएको सीमामा दक्षिणतिर 105 अरू थप उत्तरतिर चाहिँ 7 चाहिँ बीओपीहरू थप्ने गरिएको छ र त्यही अनुसारले चाहिँ अहिले त्यो प्रक्रियाहरू अगाडि बढेको छ र त्यसो गर्दाखेरि हामीले अब यो सुरक्षा बलहरूलाई त्यो सीमामा तैनात गर्दाखेरि चाहिँ अब हामी भारततिरबाट चाहिँ नगएर भित्रैबाट जान सक्ने स्थिति पनि चाहिँ तयार पार्नुपर्छ भनेर त्यो निर्णय पनि अहिले भएको छ।
बैठकमा परराष्ट्र मन्त्री प्रदीप गेवालीले लिम्पिया धुरा नेपालको हो, यसमा सरकार प्रष्ट रहेको र त्यस अनुरूप भारतीय पक्षलाई पत्राचार भइसकेको र अब केही समयमा कूटनीतिक प्रयास र वार्ताबाट समस्या समाधान गर्ने र त्यसका लागि भारत तयार भएको जानकारी गराउनुभयो।
यो समस्यालाई स्वीकार गर्दै हामी कूटनीतिक ढंगले यो समस्याको समाधान गर्न तयार छौं र बैठकको मिति चाहिँ परस्पर सहमतिबाट टुङ्गो लगाएर बैठक बसौं भनेर भारतले पत्राचार गरेको अवस्था छ। त्यो समय घर्किसकेपछि हामीले फेरि अर्को डेट प्रस्तावित गरेर पठाएका छौं र अहिले दुवै देशका पदाधिकारीहरू बैठक बस्ने डेटको, आपसी सहमतिको डेटको चाहिँ छलफलमा छौं। जुन पत्र प्राप्त भएको छ त्यो प्राप्त पत्रका आधारमा भारत चाहिँ यो समस्याको समाधान गर्न हाम्रो आग्रहलाई स्वीकार गरेर वार्तामा बस्न तयार भएको आशय त्यसमा प्रकट भएको छ। यसलाई हामीले सकारात्मक रूपमा नै लिएका छौं र कूटनीतिक ढंगले यसको समाधान गर्न सकिन्छ भन्ने विश्वास छ।
भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले विवादित भूमिका सम्बन्धमा कूटनीतिक रूपमा विवाद समाधान गरेर लिम्पिया धुरा सहितको नयाँ नक्सा उपयुक्त समयमा जारी गर्ने तयारी रहेको बताउनुभयो।
सुस्ता र कालापानी क्षेत्र बाहेकको अरू सिमानाको नाप नक्साको काम समाप्त भएको छ। जहाँसम्म नक्सासित जोडिएको कुरा छ त्यसैले विवादित भूमि र सीमा नक्सा दुई देश बीचको सहमतिको आधारमा निर्माण गर्ने मान्यताको आधारमा लिम्पिया धुरा अहिलेसम्म नेपालको नक्सामा कहिल्यै पनि देखिएको छैन। कालापानी र लिपुले जुन विवादित भनिया छ त्यो आज पनि हाम्रो नेपालको नक्सामा छ। त्यसैले कूटनीतिक हिसाबबाट यसको समाधान भइसकेपछि नक्साका विषयहरू पनि समाधान हुन्छन्।
बैठकमा वन मन्त्री शक्तिबहादुर बस्नेतले राष्ट्रिय प्राथमिकताको विषयमा वन मन्त्रालयले वन क्षेत्र उपलब्ध गराउँदै आएको बताउनुभयो। बैठकमा समितिका सदस्यहरू भीम बहादुर रावल, गणेश सिंह ठगुन्ना, खेम लोहनी, राधेश्याम अधिकारी, अनिल कुमार झा, लक्ष्मी परियार र काली बहादुर मल्लले लिम्पिया धुरा समेतलाई समेटेर नयाँ नक्सा तत्काल जारी गर्न, अतिक्रमित क्षेत्रमा बसोबास गर्ने नागरिकलाई शिक्षा, स्वास्थ्य, बाटो लगायतका विशेष सेवा सुविधा उपलब्ध गराउने लगायतको माग राख्नु भएको थियो। प्रतिनिधि सभाको भोलिको लागि बोलाइएको बैठक सूचना टाँस गरी स्थगित गरिएको छ। संघीय संसद सचिवालयद्वारा आज सूचना प्रकाशित गरी भोलि 1 बजेका लागि पूर्व निर्धारित बैठक विशेष कारणवश स्थगित भएको जनाइएको छ। यसअघि पनि यही पुष 11 गते सूचना टाँस गरी बैठक स्थगन गरिएको थियो। प्रतिनिधि सभाको अर्को बैठक पुष 27 गते अपरान्ह 1 बजे बस्ने जनाइएको छ। अंग्रेजी नयाँ वर्ष 2020 आज मध्यरातीदेखि शुरू हुँदैछ। यो सम्बत प्रचलनमा रहेका देशहरूमा धूमधामका साथ नयाँ वर्षको स्वागतको तयारी गरिएको छ। नेपालमा पनि विभिन्न कार्यक्रम गरी नयाँ वर्ष 2020 को स्वागतको तयारी गरिएको छ। पर्यटकीय स्थलहरूमा राति अबेरसम्म नयाँ वर्षको स्वागतमा विभिन्न कार्यक्रम गरिँदैछ। नयाँ वर्षको अवसरमा पर्यटकीय स्थलहरूमा विभिन्न सांस्कृतिक कार्यक्रमका साथ सड़क महोत्सव गर्ने चलन छ। महोत्सवमा पर्यटकलाई खाने, बस्ने, घुम्ने कार्यक्रममा सहुलियत दिएर उनीहरूलाई आकर्षित गर्ने गरिन्छ। विशेष गरी काठमाण्डुको दरबार मार्ग, ठमेल, भक्तपुरको नगरकोट, पोखरा, चितवनको सौराहा लगायतका स्थानमा विशेष कार्यक्रम भइरहेका छन्। नेपाल भ्रमण वर्ष 2020 को पहिलो दिन भोलि देशभर विभिन्न कार्यक्रमको आयोजना गरिँदैछ। राष्ट्रिय महोत्सवको रूपमा मनाउन लागिएको नेपाल भ्रमण वर्षको काठमाण्डुको दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक रूपमा शुभारम्भ गर्नुहुनेछ। त्यस अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नुहुने कार्यक्रम छ। भोलि नै 7 वटै प्रदेशका मुख्य स्थानमा भ्रमण वर्ष 2020 को शुभारम्भ गर्ने भ्रमण वर्ष सचिवालयले जनाए। समारोहमा भाग लिन विभिन्न मुलुकका मन्त्रीहरूलाई समेत आमन्त्रण गरिएकोले आउने क्रम शुरू भएको पर्यटन मन्त्रालयले जनाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पर्यटनको माध्यमबाट नेपाललाई चिनाउने बेला आएको बताउनु भएको छ। नेपाल पर्यटन बोर्डको 21औं वार्षिक उत्सवका अवसरमा आज काठमाण्डुमा आयोजित कार्यक्रममा मन्त्री भट्टराईले मुलुकको आर्थिक समृद्धिका लागि समय सुहाउँदो नयाँ पर्यटन नीति लागू गर्नुपर्नेमा जोड़ दिनुभयो। मन्त्री भट्टराईले पर्यटकको सुरक्षा, आवास र सहज आवत जावतका लागि सड़क र हवाई यातायातलाई व्यवस्थित गर्नुपर्ने बताउनुभयो। यसै सन्दर्भमा आज हामीले भोलिदेखि शुरू हुने नेपाल भ्रमण वर्ष 2020 सफल पार्न के गर्नुपर्ला भनी कार्यक्रममा सहभागी केही व्यक्तिलाई सोधेका छौं।
मधुसूदन उपाध्याय सोटो नेपालको अध्यक्ष। एउटा यो माहौल हो, सरकारले एउटा योजना ल्याएको छ, यसलाई सफल बनाउन हामी व्यवसायीहरूको पनि कर्तव्य हो। विभिन्न प्याकेजहरू, डिस्काउन्ट पोलिसीहरू लिएर हामीले जुन मार्केटिङ गर्ने तरिकाहरू हदैसम्म लागेर हामीले गरिरहेका छौँ, यो सफल हुन्छ भन्नेमा म विश्वस्त छु।
अर्चना केसी राणा, गभर्नमेन्ट, प्राइभेट सेक्टर र नेपाल टुरिज्म बोर्ड सबैजना मिलेर प्रमोसनल प्याकेजेसहरू बनाउने, राइट मार्केटमा प्रमोट गर्ने, पूर्वाधारहरू पनि तयार गर्ने, टुरिस्टहरूलाई चाहिँ सजिलो बनाइ दिने सबै ठाउँमा गर्यो भने चाहिँ 2 मिलियन टुरिस्ट ल्याउँछौँ नै, सबैजना खुसी सुखी भएर पनि जान्छन्, त्यो चाहिँ नेपालको फ्युचरको लागि पनि धेरै राम्रो कुरा हुनेछ।
अच्युत गुरागाई, म नाटाको सिनियर भाइस प्रेसिडेन्ट। बढी भन्दा बढी इभेन्टहरू नेपाल ल्याउनुपर्छ। सरकारले टेम्पोररी भने पनि भिकुटी मण्डपको हल तुरुन्तै रिपेयर गरेर अहिलेलाई काम चलाउने गर्न सक्यो भने यहाँ नेपालमा हुने इभेन्टहरू तत्कालै चाहिँ सुरु गर्न सकिन्छ। त्यो प्राइभेट सेक्टरले ल्याउँछ। सरकारले लिएको हरेक स्टेपमा चाहिँ हामी साथ दिन तयार छौँ।
फुटी शेर्पा, नेपाल माउन्टेन एकाडेमीको अध्यक्ष। नेपाल गभर्नमेन्ट, पब्लिक, प्राइभेट, मिडिया सबै एकजुट भएर चाहिँ वन भोइसबाट चाहिँ जुन नेचुरल प्रडक्ट दिएको छ भगवान्ले, त्यसलाई चाहिँ प्रमोसन गर्यो भने चाहिँ हाम्रो त्यो लक्ष्य पूरा गर्नुको लागि केही पनि समय लाग्दैन।
मणि लामिछाने, निर्देशक नेपाल पर्यटन बोर्ड। पर्यटन बोर्ड, पर्यटन वर्ष सचिवालय र पर्यटन मन्त्रालय मेन रोल यिनीहरूको हुने भयो। त्यसै साथसाथै राष्ट्रिय कार्यक्रम भने सम्पूर्ण जनताहरूले चाहिँ मिलेर यो कार्यक्रम सफल बनाउनु पर्छ। हाम्रो नेपाली हस्पिटालिटी जुन छ नि, मिठो मुस्कान सहितको सेवा भनौँ न, त्यति मात्रै गरिदिनु भने पनि पर्यटकहरूले चाहिँ एकदम सुखद अनुभव लिएर जान्छन्।
त्यो पाण्डे, म सम्राट ट्राभल होटल ल्यान्डमार्क अध्यक्ष। यस देशमा जसरी प्राइभेट सेक्टरका मान्छेहरू जति बढी रूपमा लाग्नु भएको छ त्यसै अनुसार अब सरकारले अलिकति पहल गर्ने गरिदियो भने जुन 20 लाखको टार्गेट छ यो फुलफिल हुन्छ भन्ने कुरा म बेसी छु।
संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बासकोटाले देश समृद्धिको बाटोतर्फ लम्किरहेको उल्लेख गर्नुहुँदै समृद्ध नेपाल सुखी नेपालीको नारा छिट्टै पूरा हुने बताउनु भएको छ। प्रेस संगठन नेपाल कञ्चनपुरले आज महेन्द्रनगरमा आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री बासकोटाले आर्थिक समृद्धिमा मुलुक अघि बढ़िरहेको बताउनुभयो।
आर्थिक समृद्धि र सामाजिक सुखको मुख्य नारालाई राष्ट्रिय एजेण्डा बनाएर आधार वर्षका रूपमा केही चीजहरूलाई हामीले कानूनी संरचनागत र व्यवस्थापन क्षेत्रका कैयौं विषयहरूलाई करिब करिब समाधान गर्दै हामी अगाडि बढेका छौं र मुलुकले आर्थिक प्रगति पनि राम्रै गरेको छ।
मन्त्री बासकोटाले भारतले आफ्नो नक्सामा समेटेको दार्चुलाको लिम्पियाधुरा लिपुलेक क्षेत्र नेपालको भूमि भएकोले यस विषयमा कुनै दुविधा नभएकोले द्विपक्षीय छलफलबाट समस्या समाधान गर्ने बताउनुभयो। नेकपाका नेता समेत रहनुभएका मन्त्री बासकोटाले सभामुखको चयन सम्बन्धमा सत्तारूढ़ दलले नै उपयुक्त निर्णय लिने बताउनुभयो। निर्वाचन आयोगले आगामी माघ 9 गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज 7 वटै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ। प्रदेश नम्बर 1 को विराटनगर, प्रदेश नम्बर 2 को जनकपुर, प्रदेश नम्बर 3 को ललितपुर, गण्डकी प्रदेशको पोखरा, प्रदेश नम्बर 5 को दाङको घोराही, कर्णाली प्रदेशको सुर्खेतको वीरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशको डोटीको सिलगढ़ीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी संचालनमा ल्याइएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठ ले जानकारी दिनुभयो। राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगले 7 वटै प्रदेशमा सम्बन्धित जिल्लाका जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत नियुक्त गरेको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको शपिङको लागि आएको नि बाबा मम्मीसँग।
मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब
रात तपाईको नेपाल टेलिकम राष्ट्रको संचार।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नागरिक स्वतन्त्रतालाई कुण्ठित गर्ने कुनै पनि विधेयकलाई समर्थन गर्न नसक्ने जनाएको छ। पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सूचना प्रविधि र नेपाल विशेष सेवा गठन सम्बन्धी विधेयकका केही प्रावधानले संविधान प्रदत्त व्यक्तिगत गोपनीयताको अधिकार हनन गर्न खोजेको आरोप लगाउनुभयो। साथै कांग्रेसले प्रदेशको नामाकरण र राजधानी चयनको सम्बन्धमा सत्तारूढ़ दलको केन्द्रीय सचिवालयले निर्णय गर्नुलाई संहिताको मर्म विपरीत भएको टिप्पणी समेत गरेको छ। नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक पर्सि 17 गते पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बस्ने भएको छ। बैठकमा केन्द्रीय कार्य समितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यहरूलाई उपस्थित हुन पार्टीले आग्रह गरेको छ। नेपाली कांग्रेस संसदीय दलले किसानले उखु बिक्री बापतको रकम भुक्तानी नपाएको प्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ। कांग्रेस संसदीय दलले आज विज्ञप्ति मार्फत चीनी उद्योगबाट लामो समयसम्म रकम भुक्तानी नपाउँदा गरीब किसान र श्रमिक मर्कामा परेको भन्दै सो विषयप्रति सरकार एवं सम्बन्धित सबै पक्ष गम्भीर हुनु जरूरी रहेको उल्लेख गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारी गुरूङहरूको सांस्कृतिक पर्व लोसारको अवसरमा आज काठमाण्डुको टुड़ी खेलमा जानुभई विभिन्न झाँकी तथा सांस्कृतिक कार्यक्रमको अवलोकन गर्नुभएको छ। तमु ह्युल छोज धी गुरूङ राष्ट्रिय परिषदले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले देशका विभिन्न स्थानमा बसोबास गर्ने गुरूङ समुदायको मौलिकता झल्कने विभिन्न झाँकी तथा सांस्कृतिक कार्यक्रमको अवलोकन गर्नुभयो। कार्यक्रममा राष्ट्रपति भण्डारीले गुरूङ समुदाय समुदायबाट राज्यको विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याउनु हुने महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरूङ, डाक्टर टेक बहादुर गुरूङ, सोनी गुरूङ, मेनु गुरूङ, पार्वती गुरूङ, नीता गुरूङ, निमेश गुरूङ लगायत साग तथा विभिन्न अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने गुरूङ खेलाड़ीहरूलाई परिषदका तर्फबाट सम्मान गर्नुभयो। कार्यक्रममा महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरूङले राष्ट्रको विकास र समृद्धिका लागि सम्पूर्ण जात जाति वर्ग र समुदाय बीचको एकता आवश्यक रहेको बताउनुभयो। विश्व सम्पदा क्षेत्र स्वयम्भूको ऐतिहासिक मौलिक धार्मिक सहिष्णुता र स्थानीय जातीय विविधताको प्रचार प्रसार गर्न भोलिदेखि सप्ताहव्यापी स्वयम्भू सांस्कृतिक महोत्सव हुने भएको छ। काठमाण्डु महानगरपालिकाले आज पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवले पर्यटन प्रवर्धनका अतिरिक्त समाजमा शान्ति सुरक्षा घरेलु हिंसा यौन हिंसा जस्ता सामाजिक अपराधका क्षेत्रमा सचेतना फैलाउन सहयोग गर्ने बताइएको छ। सिन्धुपाल्चोकमा पछिल्लो तीन महिनामा यात्रुवाहक बस दुर्घटनामा परि 45 यात्रुको मृत्यु भएको छ। बढ़दो सवारी साधनको चाप, साँघुरो र कच्ची सड़क, क्षमता भन्दा बढ़ी यात्रु राख्नुका साथै चालकको लापरवाहीका कारण सवारी दुर्घटना बढ़ेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालक तथा सह चालकका लागि चेतनामूलक कार्यक्रम शुरू गरेको छ। सिन्धुपाल्चोकबाट संवाददाता जीवन श्रेष्ठको एक रिपोर्ट।
श्रृंखलाबद्ध बस दुर्घटना हुन थालेपछि अहिले सिन्धुपाल्चोकमा यात्रु बस चढ्नु काललाई निम्त्याउनु जत्तिकै भएको छ। अधिकांश दुर्घटना चालकको असावधानीले हुने गरेको भए पनि चालकहरू आफूमाथि लाग्ने गरेको आरोप भने मान्न तयार छैनन्। चालक टिका बहादुर श्रेष्ठ:
बिग्रिएको बाटो जतिसुकै गाडीहरू भए पनि यात्रा गर्नलाई कठिनाई भएको कारणले गर्दाखेरि नै बढी दुर्घटना भएको जस्तो मलाई लाग्छ।
सड़कको दुरावस्थाले पनि दुर्घटना निम्ति रहेको यात्रुहरूको ठम्मै छ। क्षमता भन्दा बढी यात्रु बोकेको कारणले पनि दुर्घटना बढ़ेको उनीहरूको भनाइ छ। यात्रु इन्द्रलोचन थिताल:
बाटो राम्रो गर्नु पर्यो, तर सीट भन्दा माथि यात्रु राख्नु भएन, चलाउने बेला नै सबै गाडीको चेक चाहिँ गर्नुपर्छ।
लगातार यात्रु बस दुर्घटना हुन थालेपछि अहिले सिन्धुपाल्चोकमा विभिन्न चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्न थालिएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले चालकको आँखा परीक्षण शिविर सञ्चालन, सवारी शिक्षा, यात्रु बसको अवस्था र चालकको आनी बानीमाथि निगरानी बढ़ाइरहेको जनाएको छ। जिल्ला ट्राफिक कार्यालयका प्रमुख राजेश दाहाल:
यो सवारी दुर्घटना न्यूनीकरणको लागि ट्राफिक प्रहरीले विशेष गरेर यो ग्रामीण भेगमा चल्ने सवारी साधनहरू लगायतका अन्य सवारी साधनहरूलाई चाहिँ सवारी दुर्घटना निरुत्साहित गर्ने उद्देश्यले विभिन्न स्थानमा कडाईका साथ चेक जाँच गर्ने, चालक तथा सहचालक र यात्रीहरूलाई ट्राफिक सचेतना गराउने उद्देश्यले विभिन्न किसिमको सचेतनामूलक कार्यक्रमहरू चाहिँ गर्दै आइरहेका छौं।
वर्षेनी सवारी दुर्घटना बढ़दो क्रममा रहेको ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क छ। चाप देख्दा देख्दै पनि ठेलामा ठेल गरेर बस चढ्ने यात्रु समेत दुर्घटनाका कारण हुन्। जीवन श्रेष्ठ, रेडियो नेपाल, सिन्धुपाल्चो।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको टोलीले मालपोत कार्यालय कञ्चनपुरमा कार्यरत खरिदार ललित रोकाय केसीलाई सेवाग्राहीबाट घुस रकम लिएको आरोपमा रंगे हात पक्राउ गरेको छ। लाल पूर्जा बनाइदिने भन्दै सेवाग्राहीबाट 1,50,000 रूपियाँ घुस लिएको आरोपमा रोकायलाई महेन्द्रनगरबाट पक्राउ गरिएको आयोगको कार्यालय कञ्चनपुरका प्रवक्ता टोप बहादुर विष्टले जानकारी दिनुभयो। सुदूरपश्चिम प्रदेशका बाजुरा, बझाङ, अछाम, डोटी लगायतका जिल्लामा पुसे औंसीको अघिल्लो दिनदेखि मनाइने भुवा पर्व बाजुरामा पनि भव्यताका साथ मनाइएको छ। सुदूरपश्चिमवासीको दशैंपछिको ठूलो भुवा पर्वले ऐतिहासिक कला संस्कृति रीतिरिवाज परम्परालाई पनि जोगाइरहेको छ। संवाददाता राजेन्द्र बिकको रिपोर्ट।
सुदूरपश्चिमका बाजुरा, बझाङ, अछाम, डोटी लगायतका जिल्लामा पुसे औंसीको अघिल्लो दिनदेखि मनाइने भुवा पर्व यस वर्ष पनि बाजुरामा भव्यताका साथ मनाइएको छ। अयोध्याका राजा राम र रावणको लड़ाईपछि राजा रामको विजय भएको पौराणिकता र कालापानी युद्धमा नेपालीले अंग्रेजसँग लड़ाईको तयारी गरिए स्वरूप पनि यो पर्व मनाउने गरिएको छ। स्थानीय सुरज बडुवाल:
अंग्रेजहरूले नेपालमाथि आक्रमण गर्न खोज्दाखेरि अन्तिमत 4,000 जना अंग्रेजलाई नेपाली 600 जनाले मात्रै तिनलाई हाम्रो देशबाटै लखेटेर सीमा पारी लगाई नेपालले विजय हासिल गरेको अवसरमा यो भुवा पर्व खेल्ने गरिन्छ।
त्रेता युगमा पाण्डव र कौरव बीचको लडाई सकिएपछि पाण्डव पक्षले जितको खुसियाली मनाएको किम्वदन्ती पनि यो पर्वको रहेको छ। भुवा पर्वका जानकार जनक बोहरा,
हातातिर लिएर खेल्ने कुराहरू जो छ, लडाई लड्दाखेरिका एक्सनका कुराहरू छन्, ती कुराहरू अहिले खेलको रूपमा खेलिरहेका छन्।
हातमा ढाल तरबार र खुकुरी लिएर चालीनाच लाखेनाच खेल्ने परम्परा नै यो पर्वको मुख्य आकर्षक रहेको छ। तीन दिनदेखि पाँच दिनसम्म मनाइने यो पर्वमा हरिण हाल्ने र यसको गाथाका रूपमा मागल गाउने परम्परा पनि लोभ लाग्दो छ। सुदूरपश्चिमको दशैं पछिको दोस्रो ठूलो गौरवको पर्व भएकाले यसको जगेर्ना गर्न पनि युवाहरू सक्रियतापूर्वक लागिरहेका छन्। बढी मालिका नगरपालिका वडा नम्बर एकका मान बहादुर कार्की,
आफ्नो ठाउँबाट आफ्नो संस्कार रीतिरिवाज जगेर्ना गर्यो भने, यसलाई पुस्ता हस्तान्तरण गर्यो भने पछि आउने जेनेरेसनले पनि यसको महत्व यसको गरिमा बुझ्नेछन् र यसका लागि हामी सबैले लाग्नु पर्नेछ।
हाम्रा थुप्रै ऐतिहासिक कला संस्कृति रीतिरिवाज परम्पराहरूको संरक्षणका लागि तीनै तहका सरकारहरूले ठोस नीति तथा कार्यक्रम ल्याई त्यसको प्रभावकारी कार्यान्वयनमा लागे मात्र भावी सन्ततिलाई यो संस्कृति हस्तान्तरण गर्न सजिलो हुने देखिन्छ। राजेन्द्र विक, रेडियो नेपाल, बाजुरा।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अस्ट्रेलियाको न्यू साउथ वेल्स र भिक्टोरिया राज्यमा फैलिएको भीषण आगलागी नियन्त्रणका लागि सैनिक विमान र पोतहरू परिचालन गरिएको छ। आगलागी नियन्त्रण भन्दा बाहिर जान थालेपछि हजारौं मानिस समुद्र किनारातर्फ भागेका छन्। अधिकारीहरूले आगलागीमा परि न्यू साउथ वेल्सका आज दुईजनाको मृत्यु भएको र अन्य चारजना हराइरहेको पुष्टि गरेको छ। गत सेप्टेम्बरदेखि जारी भीषण आगलागीमा परि हालसम्म 12 जनाको मृत्यु भइसकेको छ भने सहायताका लागि अमेरिका र क्यानाडालाई पनि आग्रह गरिएको छ। आफ्ना नागरिकको हत्या भएको भन्दै अमेरिकाले इरान समर्थित करतेब हिजबुल्लाह समूहमाथि आक्रमण गरेपछि इराकको राजधानी बगदाद स्थित अमेरिकी दूतावासमा आगजनी गरिएको छ। अमेरिकी सेनाले इराकमा हिजो विद्रोही समूह विरूद्ध हवाई आक्रमण गर्दा कम्तीमा 25 विद्रोहीको मृत्यु भएको थियो भने 50 भन्दा बढ़ी घाइते भएका थिए। विद्रोहीहरूको अन्त्येष्टिपछि प्रदर्शनकारीहरूले त्यहाँ स्थित अमेरिकी दूतावास पुगी तोड़फोड़ र आगजनी गरेका थिए। प्रदर्शनमा कोही पनि हताहत भने भएका छैनन्। यसैबीच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकमा भएको प्रदर्शनका लागि इरान जिम्मेवार रहेको भन्दै यस घटनालाई गम्भीर रूपमा लिने चेतावनी दिनुभएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
मंगलबार नेपाली शेयर बजारको परिसूचक नेप्से झिनो अंकले घटेको छ। धितो पत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार 1.92 बिन्दुले घटेर 1166.03 बिन्दुमा पुगेको छ। मंगलबार कुल 177 कम्पनीहरूका 13,02,000 शेयरहरू 44,22,56,000 मूल्यमा किनबेच भएका छन्। नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार भएका कुल 12 समूह मध्ये 6 समूहको शेयर कारोबार वृद्धि भएको छ भने 6 समूहको शेयरको कारोबार ओह्रालो लागेको छ। नेपाल रत्न तथा आभूषण संघले नेपाली गरगहनालाई विश्व बजारमा प्रवर्धन गर्ने उद्देश्यले यही पुस 25 27 गतेसम्म काठमाडौँमा तेस्रो नेपाल जेम एण्ड ज्वेलरी एक्सपो आयोजना गर्ने भएको छ। उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने उक्त महोत्सवमा नेपाली गरगहनाको विशिष्ट मौलिक एवं सांस्कृतिक पक्षलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गरिने संघका अध्यक्ष ज्योत्सना श्रेष्ठले जानकारी दिनुभयो। राजधानीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा रत्न तथा आभूषण व्यवसायहरू बीच ऐक्यबद्धता स्थापित गराई रोजगारीका अवसर सृजना गर्न समेत उक्त व्यवसायले महत्वपूर्ण योगदान पुर्याएको जानकारी गराइयो। वर्ष 2020 लक्ष्य गरी पाल्पामा मगरी खाना महोत्सव आयोजन हुने भएको छ। नेपाल मगर संघ पाल्पाको आयोजनामा पुष 25 गते तानसेनमा मगरी खाना तथा सांस्कृतिक कार्यक्रम आयोजन हुन लागेको हो। आन्तरिक पर्यटक आगमन वृद्धि गर्न र मगरी कला संस्कृतिको संरक्षण गर्न महोत्सव फलदायी हुने संघका अध्यक्ष तेज बहादुर घरती मगरले जानकारी दिनुभयो। राष्ट्रिय मानवाधिकार आयोगले उखु किसानका समस्या समाधान गर्न सरकार र चिनी उत्पादक कम्पनी तथा सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ। आयोगका प्रवक्ता वेद प्रसाद भट्टराईले प्रेस विज्ञप्तिमा उखु किसानका हक अधिकारका सम्बन्धमा व्यस्त गरिएका कानूनको प्रभावकारी कार्यान्वयनतर्फ संवेदनशील हुन आग्रह गरिएको छ। उखु खेतीमा आत्मनिर्भर रहेका किसानले उखु बिक्रीबाट पाउनुपर्ने रकम लामो समयसम्म पाउन नसक्दा नागरिकको संविधान प्रदत्त सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, बेचबिखन गर्ने, व्यावसायिक लाभ प्राप्त गर्ने मौलिक हक कुण्ठित भएको उल्लेख गरिएको छ।
अब खेल समाचार अजय बमबाट।
नेपाल सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले कञ्चनपुरको भीमदत्त नगरपालिकाद्वारा आयोजित जैविक धार्मिक पर्यटन मार्ग दोस्रो हाफ म्याराथन प्रतियोगिता 2076 उद्घाटन गर्नुभएको छ। मंगलबार खुला मञ्चमा प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री बास्कोटाले खेलकुदका कार्यक्रमले पर्यटकीय क्षेत्रको प्रचार प्रसार र भविष्यका खेलाड़ी उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। सोही क्रममा मन्त्री बास्कोटाले नगरपालिकाबाट प्रकाशित खेलकुद बुलेटिनको विमोचन समेत गर्नुभएको छ। प्रतियोगितामा खेलकुदतर्फ नेपाली सेनाका जितेन्द्र दुनवार प्रथम हुनुभएको छ। प्रतियोगिताको दोस्रो र तेस्रोमा पनि नेपाली सेनाकै श्रीकाश राई र शिव बहादुर राईमा रहनु भएको छ। ब्रिगेड बोइज क्लबले ए डिभिजन लीगको आफ्नो संयुक्त खेलमा हिमालयन शेर्पा क्लबलाई 1-0 पराजित गरेको छ। बीबीसीको जितमा विजय गुरुङले पहिलो हाफमा गरेको गोल नै निर्णायक साबित भयो। इन्जुरी समयमा शेर्पा 10 खेलाड़ीमा समेटियो। शेर्पाका निरज बस्नेत दोहोरो पहिलो कार्ड खाँदै मैदान बाहिरिए। यससँगै बीबीसीले लीगमा दोस्रो जित दर्ता गरेको छ। बीबीसीको 4 खेलमा 2 जित र 2 हार सहित 6 अंक रहेको छ। शेर्पाको भने 4 खेलमा 2 बराबर र 2 हार सहित 2 अंक मात्र रहेको छ। अर्को खेलमा जाउलाखेल युथ क्लबले च्यासल युवा क्लबलाई 2-0 पराजित गरेको छ। जाउलाखेलका तर्फबाट रूप बहादुर लामा र विजय घरेलले गोल गरेका थिए। जाउलाखेलले लीगमा 4 खेलमा 2 जित र 2 बराबर सहित 8 अंक जोडेको छ। च्यासलले भने 4 खेलमा 1 जित 1 बराबर र 2 हार सहित 4 अंक मात्र जोडेको छ। ब्याडमिन्टनका प्रिन्स दाहाल र क्रिकेटकी कविता कुंवर सुदूरपश्चिममा वर्षको उत्कृष्ट खेलाड़ी घोषित भएका छन्। पहिलो पटक आयोजना भएको सुदूरपश्चिम स्पोर्ट अवार्ड कार्यक्रममा उनीहरूलाई वर्षका उत्कृष्ट खेलाड़ी घोषणा गरिएको हो। खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गरेको अवार्ड अन्तर्गत वर्ष उत्कृष्ट पुरूष खेलाड़ीमा क्रिकेटका खड्क बोहरा र भारतनका सागर भण्डारी पनि मनोनयनमा परेकोमा ब्याडमिन्टनका दाहाल उत्कृष्ट घोषित भएका हुन्। लाइफ टाइम एचिभमेन्ट अवार्ड श्याम सुन्दर शर्मालाई प्रदान गरिएको छ।
अब मौसम। आगामी 24 घण्टामा देशभरि सामान्यतया बदली भई उच्च हिमाली भागका 1-2 स्थानमा हिमपात हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। समाचारको अन्तमा प्रमुख समाचार पुनः एकपटक। लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायत नेपालको अतिक्रमित भूमिलाई समेटेर नयाँ नक्सा जारी गर्न संसदीय समितिको सरकारलाई निर्देशन। प्रतिनिधि सभाको भोलिका लागि बोलाइएको बैठक सूचना टाँस गरी यही पुस 27 गते सम्मका लागि स्थगित। अंग्रेजी नयाँ वर्ष 2020 आज मध्यरातीबाट शुरू हुँदै नेपाल भ्रमण वर्ष 2020 भोलि औपचारिक शुभारम्भ हुने। र अस्ट्रेलियाको न्यू साउथ वेल्स र भिक्टोरिया राज्यमा फैलिएको आगलाई नियन्त्रणका लागि सैनिक विमान परिचालन। हौस्त, राति 9 बजेको समाचार पूरा भयो। अर्को समाचार राति 10 बजे हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्ते।